नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसियाफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताड़ी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसियाफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसियाफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 229 अंक हो। आजको कार्यक्रममा हामी काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहोर मैला न्यूनीकरणका लागि गरिरहेको काम, जथाभावी फोहोर मैला फ्याँक्नेहरू विरूद्ध महानगरपालिकाले चालेको अभियान, ग्रीन द सिटी क्लीन द सिटी अभियानले पारेको प्रभाव र आगामी योजनाका विषयमा काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरसँग कुराकानी गर्छौं। कार्यक्रमको शुरूमा सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीती संग्रहबाट लिएका छौं।
खानेपानी सरसफाई स्वच्छता आधारभूत मानव अधिकार हो। खानेपानी सरसफाई स्वच्छता आधारभूत मानव अधिकार हो। पूर्ण सरसफाई को अवस्था सामुदायिक संघ संस्था जनता को घर घर में सचारा पक्की शर्ती को व्यवस्था कोई नदी का मुक्तावस्था सर सफाई को पैलो शर्ता
खाने पानी सर सफाई स्वच्छता
आधारभूत मानव अधिकार हो। निकायको नेतृत्वद्वारा सबैको सहभागिताले पूर्ण सरसफाई कार्यक्रम चलाऊ स्थानीय स्रोत साधनले साबुन पानीले हात धुने बानी सरपीको उचित प्रयोगबाट पूर्ण सरसफाई सम्भव हुन्छ सरकारवालाको सहयोगबाट।
सरसफाई गीतपछि तपाईलाई कार्यक्रम पानी र सरसफाईमा फेरि स्वागत छ। जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आधुनिक जीवनशैलीले फोहोर मैला पनि दिन प्रतिदिन बढ़िरहेको छ। एक अध्ययन अनुसार एकजना व्यक्तिले दिनमा 300 ग्राम फोहोर उत्पादन गर्छ। फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसके हाम्रा सांस्कृतिक सम्पदा, स्वच्छ वातावरण र पवित्र नदी फोहोरमा परिणत हुने भएकाले यसलाई बेलैमा व्यवस्थापन गर्नुपर्छ। काठमाडौँ महानगरपालिकामा मात्र करिब 20 लाख जनसंख्याको बसोबास छ। काठमाडौँ उपत्यकामा मात्र वर्षायाममा 10 मेट्रिक टन र हिउँदमा 7 मेट्रिक टन फोहोर उत्पादन हुँदै आएको छ। काठमाडौँ महानगरपालिकाभित्र उत्पादन हुने फोहोरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ। फोहोर व्यवस्थापनका विभिन्न उपायहरू हुन सक्छन्। तीमध्ये काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि के कस्ता विधिहरू अपनाउँदै आएको छ त? स्रोतमै न्यूनीकरणका लागि गरिरहेको प्रयास, जथाभावी फोहोर मैला फ्याँक्नेहरू विरूद्ध महानगरपालिकाले चालेको अभियान तथा ग्रीन द सिटी क्लीन द सिटी अभियान लगायतका विषयमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार। शुरूमा स्वागत छ यहाँलाई।
धन्यवाद।
बढ्दो जनसङ्ख्या, बढ्दो फोहोर, यसको व्यवस्थापन कसरी भइरहेको छ अहिले?
यो बडो जटिल कुरा हो। यो अहिले संसारभर यो फोहोर व्यवस्थापनमा बडो जटिल कुरा छ। यसको सबभन्दा पहिले त यो कुनै पनि घर पसल व्यवसाय उद्योगबाट निस्केको फोहोरलाई व्यवस्थित गर्नु भनेको पक्कै पनि कठिनाई कुरा छ। र हामीले अहिले हामीले के गरेका छौँ भने कुनै पनि चिजहरूलाई काम नलाग्ने भनेपछि फालिहाल्ने, प्रयोगमा नआउने भनेपछि फालिहाल्ने, यसलाई सेकेन्डरी रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा हामी सोच्ने अवस्थामा सोचेर काम गरेको अवस्था त्यति छैन। तापनि काठमाडौँ महानगरपालिकाको हकमा भन्नुपर्दाखेरि महानगरमा 2068 जनगणना अनुसार करिब 11 लाख पपुलेसन थाई पपुलेसन थियो भने अस्थायी पपुलेसन आउने जानेको करिब त्यति गरेर करिब करिब 20 लाख पपुलेसन चाहिँ यहाँको रहेको छ। र यो 20 लाख पपुलेसनले उत्पादन गरेको फोहोरहरू, उद्योगहरूले उत्पादन गरेको फोहोरहरू, व्यवसायहरूबाट निस्केको उत्पादन भएको फोहोरहरूलाई व्यवस्थित गर्नु काठमाडौँ महानगरपालिकाको एउटा जिम्मेवारी हो। त्यसर्थमा पनि हामीले यसलाई सकेसम्म घर घरबाट कम उत्पादन गरेर बाहिर ल्याउँ भन्ने किसिमको एउटा जनचेतनामूलक कार्यक्रमहरू हामी सञ्चालन गर्दै आएका छौँ र त्यस सँगसँगै हामीले यो अहिले निस्केको फोहोरहरूलाई पनि व्यवस्थित गर्दै गएका छौँ। र यो फोहोरलाई अन्तिम व्यवस्थापन गर्ने सुरु सरसफाइदेखि लिएर कलेक्सन भएको फोहोरलाई अन्तिम व्यवस्थापन गर्ने यहाँबाट करिब 26 किलोमिटर टाढा नुवाकोट जिल्लाको ओखरपौवा स्थित सिस्टोल ल्यान्डफिल्ड साइट भन्ने ठाउँ छ, त्यहाँ लगेर हामीले विसर्जन गर्नुपर्छ अर्थात् त्यहाँ लगेर व्यवस्थापन गर्नुपर्छ। र हामीले यति गर्दा गर्दै पनि दैनिक मान्छेको पपुलेसन बढ्दैछ, फोहोरहरू उत्पादन हुने क्रम बढ्दैछ, तापनि हामीलाई यसलाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो। र त्यसर्थमा हामीले के एउटा अभियान सुरु गरेका छौँ भने फोहोर निस्केको फोहोरको व्यवस्थापन साथसाथै हामीले आफ्नो घर पसल र व्यवसाय उद्योगबाट निस्किने फोहोरहरूलाई सकेसम्म घरमै व्यवस्थापन गरौँ र व्यवस्थापन गर्ने उपायहरू विभिन्न छन्, ती उपायहरू अवलम्बन गरेर फोहोरलाई सकेसम्म कमभन्दा कम फोहोरलाई बाहिर निकालौँ। र जुन हामीले सडक जुन काठमाडौँ त एउटा क्यापिटल राजधानी मात्रै होइन, यो अन्तर्राष्ट्रिय सिटीको रूपमा पनि चिनिन्छ र एउटा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक धार्मिक स्थलको रूपमा पनि यसलाई चिनिन्छ। त्यसर्थमा पनि एउटा सिटी मात्रै नभएर अन्तर्राष्ट्रिय लेभलको एउटा सहरको रूपमा हामीले चिनाउनु पर्छ। त्यसर्थ पनि हामीले के भन्छौँ भने फोहोरलाई फोहोर भनेर जताभावी मिल्काएर नफालौँ, फोहोरलाई कुनै ठाउँमा व्यवस्थित तरिकाले राखौँ, व्यवस्थित आफैमा गरौँ र यदि गर्न नसकेका चिजहरूलाई काठमाडौँ महानगरपालिकाबाट वा अन्य निकाय जो फोहोर व्यवस्थापनमा संलग्न निजी क्षेत्रका गाडी साधनहरूमा आएको बेलामा राखेर पठाउँ भन्ने किसिमको अभियानको साथसाथै हामीले अर्को पनि घरमै कसरी फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हामीहरूले उहाँहरूलाई विभिन्न किसिमका तालिमहरू, जस्तै तपाईँ भन्नुहुन्छ कसरी फोहोरलाई, अहिले हाम्रो काठमाडौँको फोहोरको संरचना हेर्दाखेरि 60-65% चाहिँ फोहोर चाहिँ कम्पोस्टिङ कुहिने फोहोरहरू निस्किन्छ, जुन हाम्रो तपाईँको दैनिक रूपमा घरबाट जुन किचनबाट निस्किने फोहोरहरू हो त्यो कुहिने फोहोरहरू हुन्छ भने करिब करिब 15% फोहोरहरू हाम्रो प्लास्टिक जन्ने जो रिसाइकल रियुज गर्न सकिन्छ त्यस्ता फोहोरहरू हुन्छ भने केही पर्सेन्ट फोहोरहरू जुन सड्ने पनि हुँदैन गल्ने पनि हुँदैन त्यसलाई रियुज र रिसाइकल गर्न सकिन्छ, जस्तै सिसा काठहरू भयो गरेर यस्ता किसिमका फोहोरहरू र केही पर्सेन्ट करिब 3-4% चाहिँ हाम्रो कङ्क्रिट जुन डेब्रिज भनौँ निर्माणका कुराहरूमा निस्केका फोहोरहरू भयो, सडकमा निस्किने जुन धुलो र त्यो गिट्टी बालुवाहरू भयो, यस्ता किसिमको फोहोरहरू गरेर करिब यस्तो एउटा फोहोरको संरचना छ। त्यसमध्ये हामीले 60 देखि 65% फोहोरलाई कुइने फोहोरको रूपमा हामीले एउटा वर्गीकरण गरेर अथवा घरमै छुट्याएर त्यसलाई मल बनाउने कुराहरूमा अथवा एउटा कम्पोस्टिङ एउटा एउटा कार्यमा हामी प्रयोग गर्यौँ भने त्यो 30% घट्यो।
अर्को काठमाडौँ महानगरपालिका मात्रै नभएर यस क्षेत्रमा निजी क्षेत्रबाट पनि त्यतिकै क्रियाशील छन् फोहोर व्यवस्थापनको क्षेत्रमा, र यहाँले भने जस्तै त्यसबाट उत्पादित फोहोरहरू कतिलाई कम्पोस्टिङ गर्न सकिने, कतिलाई चाहिँ त्यसलाई पुनः प्रयोग गर्न सकिने, फोहोरहरूलाई पनि त्यसरी प्रयोग गर्न सिकाइरहेका छन्। यसले के फोहोरको मात्र स्रोतमै केही कमी भएको छ?
यहाँले पक्कै पनि हाम्रो उद्देश्य के हो भने, मैले अहिले पनि भनिसकेँ, जुन फोहोरको संरचना हेर्दाखेरि 60-65% फोहोरहरू चाहिँ कम्पोस्टिङ एउटा अर्ग्यानिक कुहिने फोहोरहरू हुन्छ। त्यसलाई हामीले चाहिँ एउटा उहाँहरूलाई यस्तो फोहोरहरूलाई घरमै व्यवस्थापन गर्न सकिन्छ, मल बनाउनुहोस् र मल बनाएर तपाईँ आफ्नो घर वरिपरि रहेका बोट बिरुवाहरूमा अथवा गमलाहरूमा अथवा कौशी खेतीहरूमा प्रयोग गर्नुहोस्। र जुन प्लास्टिक जन्य फोहोरहरूलाई चाहिँ हामीले करिब 15%-20% जति हुन्छ त्यो फोहोरहरूलाई छुट्याएर राख्नुहोस् र त्यो रिसाइकल युजको लागि बिक्री हुन्छ र आय आर्जनको पनि स्रोत हुन्छ भन्ने हिसाबले हामीले चाहिँ कौशी खेती प्रवर्धन के अरे मल बनाउने कार्यहरू जस्ता तालिम र अवेरनेसहरू कार्यक्रम हामी सञ्चालन गरेको अवस्था छ। र यहाँले भने जस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिकाले मात्रै होइन, यसमा विभिन्न निजी क्षेत्रका सङ्घ संस्थाहरूबाट पनि यसलाई फोहोर व्यवस्थापन तथा यो फोहोर न्यूनीकरण गर्न घर स्रोतबाटै फोहोर न्यूनीकरण गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्था छ। र यसमा विभिन्न यति हुँदाहुँदै यहाँले भने जस्तो जति पपुलेसन बढ्दै जाँदा जति फोहोरको मात्रा बढ्नुपर्ने थियो पक्कै पनि यो अवेरनेस कार्यक्रमले यसलाई कमी ल्याएको भन्ने चाहिँ हामीले अहिले हामी हाम्रो अनुभव अहिलेको जुन एउटा फोहोर उत्पादनको जुन रेसियो त्यसले हामीले देखाएको अवस्था चाहिँ छ। त्यसर्थमा हामीले अझै यसलाई फोहोर आफैमा फोहोर होइन, यो हामीले बनाएको फोहोर हो, त्यस कारणले फोहोर कुनै पनि चिजहरूलाई फोहोर नबनाऊ, सकेसम्म फोहोर होइन त्यो, त्यसलाई एउटा कुनै पनि चिजहरूको एउटा प्रयोग गर्न सकिन्छ र त्यसलाई फोहोर नबनाएर एउटा आयमूलक कार्यक्रमदेखि लिएर कुहिने फोहोरहरूलाई चाहिँ व्यवस्थित तरिकाले मल बनायौँ भने यो पनि आय आर्जनको एउटा पाटो हो। र फोहोर कमी निस्किँदाखेरि काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन गर्नमा सहज हुन्छ भन्ने उद्देश्यका साथ यी विभिन्न किसिमका अवेरनेस कार्यक्रम हामी सञ्चालन गर्दै आएको छौँ। र यसले भविष्यमा मलाई लाग्छ तपाईँले भने जस्तै जति पपुलेसन बढ्दै जाँदाखेरि एउटा व्यक्तिले करिब करिब दिनमा 300 ग्रामको लगभगमा उसले फोहोर उत्पादन गरेका हुन्छ बिहानदेखि साँझसम्मको हिसाबमा 24 घन्टामा। तर अहिले जुन रेसियोमा बढ्नुपर्ने भयो फोहोर चाहिँ बढेको अवस्था चाहिँ छैन, र त्यसले गर्दाखेरि पक्कै पनि अहिले धेरैजसो तपाईँले सहरको क्या घरहरूमा महिला दिदीबहिनीहरूदेखि लिएर पुरुष दाजुभाइहरू पनि यो फोहोरलाई घरमै छुट्याएर मल बनाउने कार्यमा लागेर, र अर्को कुरा यो सहरी कृषि भन्छौँ हामी कौशीमा अथवा खाली जग्गामा जुन तरकारी खेती गरेर जुन भएको फोहोरलाई मल बनाएर त्यो तरकारी खेतीमा लगाएर पनि फोहोरलाई न्यूनीकरण गरेर स्वास्थ्य प्रवर्धन कार्यमा जो तरकारी आफ्नै घरमा उत्पादन गरेर खाने जुन एउटा सिर्जना यसको एउटा विकास भएको छ पक्कै पनि यसले फोहोर व्यवस्थापनमा फोहोर न्यूनीकरण गर्ने अथवा कमी गर्नमा यसले टेवा पुर्याएको छ भन्ने चाहिँ मलाई लागेको छ।
फोहोर उत्पादनमै कमी ल्याउनका लागि चाहिँ जसको घरमा कम फोहोर उत्पादन हुन्छ उसलाई चाहिँ कम शुल्क, बढी फोहोर उत्पादन गर्नेलाई चाहिँ बढी शुल्क लगाइदियो भनेदेखि पक्कै फोहोर उत्पादनमा पनि न्यूनीकरण हुन्थ्यो भन्ने छ। तर हामी कहाँ चाहिँ के रहेछ भनेदेखि कुनै घरधुरीले जति फोहोर उत्पादन गरून् पल्लो घरधुरीलाई पनि त्यति नै फोहोर मैला शुल्क, अर्कोलाई पनि त्यति नै फोहोर मैला शुल्क तिर्नुपर्ने व्यवस्था रहेछ। यसले गर्दाखेरि पनि फोहोर न्यूनीकरण हुन नसकेको हो कि स्रोतमै?
यहाँले बड एकदम गम्भीर र महत्त्वपूर्ण कुरा उठाउनु भयो। पक्कै पनि जसले अब हामी केमा जानुपर्छ भने फोहोरको एउटा ट्याक्स सिस्टम छ, जुन ट्याक्स सिस्टममा यहाँले भने जस्तै कम फोहोर उत्पादन गर्नेलाई कम पैसा र बढी फोहोर उत्पादन गर्नेलाई बढी पैसा पनि पे गराउनुपर्छ। हामी यो प्रोसेसमा हामी ल्याइसकेका छौँ। अब केही दिनमा त्यस सम्भवतः त्यो किसिमको चाहिँ व्यवस्था हुन्छ। र अर्को कुरा यहाँले भनिरहँदाखेरि काठमाडौँमा घर वा घर धनीहरू मात्रै त्यो घरमा बस्दैनन्, डेरा गर्नेहरू पनि प्रशस्त बसिरहेको हुन्छ त्यो घरमा। र हामीले अर्को कुरा के पनि भन्ने गरेका छौँ भने अब डेरामा बस्नेले एउटा कोठामा दुईवटा कोठामा डेरामा बसिरहेको मान्छेले त्यो फोहोर कोठाभित्र आफू बस्ने खाने बस्ने गर्ने हो कि गरोस् कि त्यो फोहोरलाई त्यहीँ राख्ने गरोस् भन्ने विषयमा पनि हामीबाट यो एउटा छलफलको विषय बनेको छ। त्यसर्थमा अब हामीले काठमाडौँमा जुन महानगरपालिकाभित्र कसैले घर भाडामा दिएको छ डेरामा बस्न दिएको छ भने त्यो डेरावालाको फोहोर को जिम्मेवारी पनि त्यो घर धनीले लिनुपर्छ, अर्थात् त्यो घरको कुनै पनि ठाउँमा कुहिने र नकुहिने फोहोरहरू छुट्टाइ राख्ने व्यवस्था मिलाइदिनुपर्छ। यसरी मिलाइदियो भने डेरावालाले पनि त्यो फोहोरहरू छुट्टाएर राख्ने ठाउँ पाउँछ र बाहिर निकाल्दैन, जसले गर्दाखेरि यो काठमाडौँ सहर सफा राख्ने कार्यमा सघाउ पुर्याउँछ भन्ने अभियान हामीले र छलफलको विषय बनाएर जुन नगरवासीहरूलाई चेतनाको रूपमा अगाडि कार्यक्रम अगाडि बढाउने हामी प्रयत्न र प्रयास गरेको छौँ, जसले गर्दा
आफैले उत्पादन गरेको फोहोर अथवा घरबेटीले उत्पादन गरेको फोहोरलाई कुहिने र नकुहिने फोहोरमा वर्गीकरण गरेर राख्नुपर्छ भन्ने त फोहोर मैला व्यवस्थापन ऐनमै उल्लेख छ होइन र?
यहाँले भन्नुभयो यो फोहोर मैला व्यवस्थापन ऐन 2068 जारी भएको हो र नियमावली 2070 जारी भएको अवस्था छ। यसलाई हामी अब चार पाँच छ वर्षको बिचमा चाहिँ हामी यसलाई कार्यान्वयन गर्ने प्रयास गरिरहेको छौँ र त्यसमा हरेक तपाईँले भने जस्तो फोहोर उत्पादन गर्ने व्यक्ति वा संस्था सबैले त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी उसैले हुन्छ, नम्बर वान। नम्बर टू चाहिँ यदि फोहोरलाई घरबाटै सेग्रिगेसन गर्नुपर्ने जिम्मेवारी पनि त्यो सम्बन्धित घरधनीकै हुन्छ अथवा त्यो फोहोर उत्पादन गर्ने संस्थाकै हुन्छ, चाहे उद्योग होस्, चाहे व्यवसाय होस्, चाहे पसल होस् र चाहे घर परि घरकै होस्। त्यस अर्थमा हामी यसलाई कार्यान्वयन गर्न एकदम प्रयत्न गरेका छौँ र यदि कार्यान्वयन नगरेमा त्यही फोहोर मैला व्यवस्थापन ऐनमा कस्तो कस्तो सजाय हुने के भन्ने विषयमा न्याय ऐनको दफा 38 कसुर अनुसारको सजाय दफा 39 व्यवस्था गरेको छ, त्यो अनुसार हामी कानुनलाई पनि पूर्ण रूपमा कार्यान्वयन गर्ने पालना गराउँदै लैजाने प्रयत्न गरेका छौँ, जसले गर्दाखेरि अहिले भित्री रूपमा भन्दा पनि हामीले यसलाई बाहिरी रूपमा करिब कार्यान्वयन गरिसकेको अवस्था छ। अब प्रत्येक घर घरमा यो व्यवस्थालाई कडाइका साथ लागू गरेर फोहोर न्यूनीकरण गर्ने कार्यमा यो फोहोर मैला व्यवस्थापन ऐन अनुसार फोहोरलाई घरमै नछुट्याइ बाहिर निकाल्नेलाई कारवाही अगाडि बढाउने प्रयत्न पनि हामी गरिरहेका छौँ।
जथाभावी फोहोर फ्याँक्नेहरूलाई त यो कारवाही सुरुवात गरिसक्नु भएको छ, यहाँहरूले जस्तो धेरै मानिसहरू पक्राउ परेका कुराहरू पनि आउँछन्, यसलाई चाहिँ कसरी अगाडि बढाइरहनु भएको छ?
अब हामीले सर्वप्रथम त सबैलाई एउटा सार्वजनिक एउटा सूचना जारी गरेर अथवा मिडिया मार्फत अथवा कुनै पनि अनलाइन समाचार अथवा टिभी पत्र पत्रिका मार्फत चाहिँ यस्तो यो फोहोर जथाभावी फाल्नु हुँदैन, फोहोरमा घरमै व्यवस्थापन गर्नुपर्छ, घरमै छुट्टाएर बाहिर निकाल्नुपर्छ, घरमै सवारी साधन आउँदाखेरि जुन सवारी साधनमा हालेर पठाउनुपर्छ भन्ने जस्ता सूचना सन्देश र चेतनामूलक सन्देशहरू हामी जारी गरिरहेका छौँ, अहिले माइकिङ गरेका छौँ प्रत्येक ओडा ओडामा र चोक चोक गल्ली गल्लीमा हामीले माइकिङ दैनिक रूपमा माइकिङ गर्छौँ, दैनिक बेला समय समयमा हामी चाहिँ यसलाई अनुगमन गर्छौँ र त्यसरी अनुगमन गर्दा यति सचेतना कार्यक्रम सञ्चालन गर्दा गर्दै हाम्रो अनुगमनमा फेला त्यस्तै जथाभावी फोहोर फाल्ने फेला पारेको अवस्थामा चाहिँ हामीले धेरै मान्छेहरू प्रहरीको कस्टडीमा पनि पर्नुभएको छ र जुन मैले अहिले पनि भनिसकेँ फोहोर मैला व्यवस्थापन 2068 दफा 38 मा कसुर विभिन्न किसिमका कसुरहरूको व्यवस्था गरेको छ र 39 त्यही व्यवस्था अनुसार सजायको व्यवस्था गरेको छ, त्यही अनुसार हामी उहाँहरूलाई चाहिँ अन द स्पोटै जरिवाना गर्ने अर्थात् थुनामा राख्ने काम गर्छौँ।
थुनामा पनि पर्छन्
पर्छन् उहाँले जस्तै रातको समयमा फोहोर लिएर आफ्नो घरभित्रको फोहोर लिएर लुकाएर बाहिर फाल्ने कोसिस गर्नुभयो अथवा सडक पेटीमा अथवा सार्वजनिक स्थान चोक गल्ली अथवा नदी किनारमा फाल्ने प्रयत्न गर्नुभयो भने हाम्रो अनुगमन टोलीले फेला पारेको अवस्थामा उहाँलाई तत्काल प्रहरीको कस्टडीमा राख्छ र अर्को दिन हामीले त्यो नियमअनुसारको जरिवाना तिरेर मात्रै उहाँ फुत्किन पाउनुहुन्छ, एउटा कुरा। दोस्रो कुरा, अहिले नेपाल सरकारको हामीले सुरक्षा निकायहरूसँग पनि, किनभने सुरक्षा निकाय त 24 घन्टा सडक सार्वजनिक स्थलहरूमा उहाँहरूको ड्युटीमा हुन्छ, मोबाइल टिम हुन्छ र उहाँहरूले पनि फेला पार्यो भने उहाँले समातेर आफ्नो जुन चौकीमा राखिदिनुहुन्छ र पछि हामीलाई अर्को दिन खबर गरेर हामीले चाहिँ लिएर आएर उहाँहरूलाई जरिवाना गरेर अथवा कारवाहीको दायराभित्र लिएर उहाँहरूलाई हामी छाडिदिने गरेका छौँ। यो चाहिँ यसले चाहिँ एउटा प्रभावकारी रोल खेलेको छ। कतै त्यस्ता हामी कहाँ अहिले तपाईँलाई साँच्चै भन्नुपर्दाखेरि ऐन नियमको कुराहरू थाहा हुँदाहुँदै पनि बुझ पचाउने र थाहा नपाए जस्तो गर्ने प्रवृत्ति धेरै छ। त्यस कारणले पक्कै पनि यो हामीले धेरै मान्छेहरूलाई चाहिँ यस्तो व्यवस्था छ है भन्ने कुरा सूचना दिँदादिँदै हामी दिइरहेका छौँ, तर त्यता त्यस्तो अवस्था देखियो भने त्यो समातिरहेका भन्छौँ। यो कानुन परिपालन गर्ने र कानुनको व्यवस्था यस्तो छ भन्दा भन्दै अनुगमन गरेर अटेर्नेहरू नटेर्नेहरूलाई चाहिँ हामीले कारवाहीको मध्ये दायरामा लिएर लिएको अवस्था चाहिँ छ। यो हाम्रो 24 घन्टा अनुगमन कार्य हुन्छ।
यो अभियान अन्तर्गत जथाभावी फोहोर फ्याँक्नेहरू प्रहरी हिरासतमा बस्नु परेका अनि यहाँहरूले ल्याएर फेरि त्यसलाई जरिवाना तिराएर छाडिएको घटनाहरू भइसके
प्रशस्त भइसके। तपाईँले अहिले यो भूकम्पको कारणले गर्दाखेरि मात्रै अलिकति यो बिचमा अस्तव्यस्त भयो, किनभने सबैको घरहरू भत्किएको छ, सार्वजनिक चोक गल्लीमा सार्वजनिक स्थलहरूमा बस्नु परेको अवस्था थियो। अब त्यो बिचमा मात्रै अलिकति यसलाई हामीले अलिक कम गऱ्यौँ, अन्यथा त्यसपछि अब करिकरि त्यो कार्यहरू पनि सम्पन्न भएर आफ्नो किसिमको वासस्थानमा बस्ने एउटा सुरुवात भइसकेको छ। यसलाई अहिले फेरि हामी कडाइका साथ अगाडि बढाएका छौँ। यसलाई तपाईँले पनि हेर्नुभएको छ, सार्वजनिक रूपमा सूचना जारी गरेका छौँ, हामीले सार्वजनिक रूपमा एउटा समाचार सम्प्रेषण गरेका छौँ र माइकिङ गरेका छौँ, र यति गर्दा गर्दै पनि उहाँहरूले जान अन्जान तरिकाले थाहा नपाएदेखि गरेर गर्नु अवस्थामा चाहिँ कारवाही पनि भइरहेको अवस्था छ।
कति मानिस कारवाहीमा परेका छन् अहिलेसम्म? लगभग
अहिले तपाईँले मैले भूकम्प अगाडि करिब करिब 1300 मान्छेहरूलाई हामी कारवाही गऱ्यौँ। 1300 मान्छेहरूमध्ये केही मान्छे 50% मान्छेहरू प्रहरीको जुन हिरासतमा पनि पर्नुभयो उहाँहरू, र पछि हामीले उहाँहरूलाई 50% मान्छेलाई हामीले चाहिँ अन्ध स्पिड समातेर ल्याएर जरिवाना गरेर छाडिदिउँ र मिडियाहरूमा पनि देखाइदिउँ यी फोहोर फाल्ने मान्छेहरू है, तपाईँहरू पनि सचेत हुनुहोस्, उहाँहरू जस्तै एउटा चाहिँ कारवाहीमा नपर्नुहोस् भन्ने जस्ता एउटा जनमानसमा चेतना जाग्ने किसिमको तरिकाले सूचना प्रवाह गऱ्यौँ। र अहिले बिचमा मैले तपाईँलाई अहिले पनि भनिसकेँ, भूकम्पको कारणले मात्रै अलिकति बिचमा हामी त्यो कार्यलाई तीव्रता दिएको थिएनौँ, अन्य कुराहरू व्यवस्थापन गर्दैमा हामीलाई समय लाग्यो। र अहिले फेरि यो सडक विस्तारका कुराहरू छन् अनि यो जुन खानेपानी पाइप लाइनका जडानका कार्यहरू छन्, यो कार्यले पनि केही हामी यसलाई अलिकति कम गरेका छौँ, किनभने त्यो खन्ने काम ठाउँहरूमा हामी परपर सफा गर्न सक्दैनौँ। हाम्रा स्टाफहरू करिब 4 बजे आएर सडक सफा गर्छन्, पेटी सडक पेटी र चोक गल्लीहरू सफा गर्छन् र निकालेको फोहोरहरूलाई हामीले फेरि कलेक्सन गरेर सिस्टमसम्म पुर्याउनु पर्ने अवस्था हुन्छ। त्यस कारणले यी कुराहरूलाई अब हामी काठमाडौँलाई साँच्चै सफा र एउटा स्वच्छ सफा राख्ने अभियान सबैले देख्न चाहन्छौँ अथवा यो कार्य हामीले हेर्न चाहन्छौँ भने यी सबै कुराहरूलाई हामीले पक्कै पनि कानुनलाई एकदम टेकेर कानुनलाई बढी प्रभावकारी बनाउन हामी चाहिँ अहिले नेपाल सरकारको नेपाल प्रहरी र हाम्रो संयुक्त प्रयासमा चाहिँ यी कार्यहरू अगाडि बढेको छ। र अहिले पनि मलाई लाग्छ यो मङ्सिरदेखि अहिलेसम्म करिब 50-60 मान्छेहरू हामी कारवाहीको दायरा र जरिवानामा उहाँहरू परिसक्नु भएको छ, र यसलाई अझै हामी तीव्र रूपमा अगाडि बढाउँछौँ र काठमाडौँ सफा राख्नै पर्छ, सबैको जिम्मेवारी हो। महानगरपालिकाले सफा गर्दै जाने, अरू नागरिकहरूले फोहोर गर्दै जाँदाखेरि कहिले पनि सफा हुँदैन, त्यस कारणले सबै मिलेर यसलाई सफा गर्ने कार्यमा सहयोग पुर्याउनुपर्छ भन्ने चाहिँ काठमाडौँ महानगरपालिकाको अपिल पनि हामी गरेका छौँ।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। कार्यक्रममा आज हामी काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि अपनाउँदै आएको विधि, फोहोरको स्रोतमै न्यूनीकरण गर्नका लागि गरिरहेको प्रयास, जथाभावी फोहोर मैला फ्याँक्नेहरू विरूद्ध महानगरपालिकाले चालेको अभियान तथा ग्रीन द सिटी क्लीन द सिटी अभियान लगायतका विषयमा काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरसँग कुराकानी गरिरहेका छौं। उहाँका अनुसार काठमाडौँ उपत्यकामा उत्पादित फोहोर मध्ये 60-65% जैविक फोहोर हुन्छ, 15% प्लास्टिकजन्य फोहोर र बाँकी फोहोर सिसा तथा काठ निर्माणसँग सम्बन्धित हुन्छन्। कार्यक्रममा फेरि कुराकानीलाई नै निरन्तरता दिँदैछु। महानगरपालिकाका मेयरले त भन्नुभएको थियो उज्यालो नहुँदै काठमाडौँ उपत्यकाका फोहोर उठिसक्छ भनेर, त्यस अभियानमा चाहिँ हामी के गरिरहेका छौँ?
यहाँले बडो राम्रो प्रश्न गर्नुभयो। अहिले हामी उज्यालो नहुँदै होइन सूर्योदय नहुँदै सूर्योदय नहुँदै फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर लागेका छौँ र अहिले करिब करिब त्यही चरणमा छौँ हामी त्यही प्रयासमा हामी लागिपरेका छौँ यसमा एक दुईवटा फ्याक्टर अलिकति हाम्रो त्यसलाई अलिकति यो समस्याको रूपमा आएको छ अहिले जुन काठमाडौँको जुन धुलो व्यापक रूपमा छ यो तपाईँ हामीले भोगेका छौँ हामीले चाहिँ त्यो धुलोलाई पनि हटाउन सकेका पर्याप्त रूपमा हटाउन सकेनौँ किन भन्दाखेरि हामी हटाउँदै जाँदैछौँ निर्माण कार्यहरू हुँदैछ निर्माण कार्य नरोकिँदासम्म पूर्ण रूपमा धुलो नहट्ने अवस्था छ हामीले त्यही पनि प्रयास के गर्यौँ भने निर्माण कार्यमा सकेसम्म धुलो नहुने गरी निर्माण कार्य गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले सम्बन्धित निकायहरू सडक विभाग खानेपानी तथा पिआइडी प्रोजेक्ट भन्छ जुन खानेपानी विस्तार आयोजना कार्यक्रमको र विद्युत प्राधिकरण टेलिकम जस्ता निकायहरूलाई चाहिँ अनुरोध गऱ्यौँ उहाँहरूको प्रयास पनि त्यसमा गरिरहनु भएको छ सकेसम्म धुलो बाहिर नआउने गरी र अर्को कुरा सँगसँगै हामीले के पनि गऱ्यौँ भने धुलो निस्किएको धुलोलाई पनि व्यवस्थित गर्नलाई चाहिँ हामी त्यसलाई साबेलबाट सोरेर कुचुले बढारेर त्यसपछि गएर त्यस्तो ठाउँमा त्यति गरेर पनि नभयो भने पानीले पखालेर त्यति पनि नभयो भने हामी ब्रुमर लगाएर यी चारवटा अवस्थामा चाहिँ धुलो जुन हटाउने कार्यमा हामी चाहिँ निरन्तर रूपमा लागिपऱ्यौँ र अहिले जहाँ धुलो छैन जहाँ निर्माण कार्य सडक विस्तार सम्पन्न भइसकेको छ ढलपेटीहरूमा ढलहरू राख्ने अथवा पाइपहरू जडान गर्ने कामहरू सम्पन्न भइरहेको ठाउँमा चाहिँ तपाईँले भने जस्तो बिहान सबरै हामीले चाहिँ त्यसलाई उठाउन सक्ने अवस्था छ फोहोर व्यवस्थापन गरेर बढाएर सफा गरेर फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छ तर त्यो निर्माण कार्य भइरहेको ठाउँमा किनभने त्यो अलिकति बिहान पख यो अलिकति बत्तीको उज्यालोको कारणले पनि हामी अँध्यारैमै सबै कामहरू गर्न सक्ने अवस्था छैन त्यस कारणले बत्तीलाई पनि यो धुलोको कारणले अहिले तपाईँले भएका बत्तीहरू छ नि सोलर बत्तीहरूकोमा त्यो धुलो जमेर त्यो बत्ती बल्ने काम त्यसको शक्ति कमजोर बनाउने रहेछ त्यो धुलोले छोपेपछि त्यो लाइट चाहिँ अब्जर्भ त्यो त्यसले चाहिँ राम्रोसँग त्यो क्याप्चर गर्न नसक्ने अवस्थाले बिहान चाँडै नै एक दुई बजे नै त्यो बत्ती निम्ने रहेछ त्यस कारणले पनि हामीले आँखाले देख्न नसक्ने अवस्था भएकोले अलिकति ढिला भएको छ र यसलाई हामी यो बत्तीलाई पनि बिहानसम्म बल्ने कार्यलाई चाहिँ जुन एउटा प्रभावकारी बनाउने र त्यसपछि यो फोहोरलाई पनि सकेसम्म हामी चाहिँ चाँडै नै बिहानैको समयमा सडकमा फोहोर उठाएर सरसफाइ गरेर काठमाडौँ सहर सफा राख्ने कार्यमा हामी चाहिँ अगाडि बढ्छौँ र हामीले अर्को कुरा पनि अहिलेको परिवेशमा कुनै पनि सिटीहरू विकासको चरणमा जाँदाखेरि पूर्वाधारको कार्य हुन्छ हेर्नुहोस् चाहे डेभलपका कन्ट्रिजमा पनि यस्तै प्रक्रियाहरू पार गरेर आज डेभलप कन्ट्रिज बनेका छन् त्यहाँ स्वच्छ र वातावरणीय र स्वच्छ हावाको हिसाबले त्यहाँ बस्न जिउन पाउने पाइरहेको अवस्था छ र हामी पनि अहिले चाहिँ विकासको चरणमा काठमाडौँमा पूर्वाधार विकासहरू भएको अवस्था हो त्यस कारणले धुलोलाई धुलो भयो भनेर हामी आत्तिनुभन्दा पनि हामीले अब सबै मिलेर सबै नगरवासीहरू मिलेर जुन निस्किएको धुलोलाई कसरी न्यूनीकरण गर्ने अर्थात् आफ्नो घर अगाडि धुलो छ भने आफै सकेसम्म आफै बढाएर जुन हावाले त्यो धुलोलाई आफ्नो घरतिर नल्याउने वातावरण चाहिँ बनाइदिने र पानी छम्किने जस्ता कार्यहरू गरिदिनुहोस् भनेर हामी उहाँहरूलाई पनि अपिल गरिसकेको अवस्था छ त्यस अर्थमा हामी महानगरपालिका जिम्मेवारी तहबाट सफाई कार्य गर्छ तर प्रत्येक नागरिकले आफ्नो तहबाट पनि गरिदिनु भयो भने अझै यो चाँडो काठमाडौँलाई सफा राख्ने कार्यमा सघाउ पुग्ने छ भन्ने हामीले चाहिँ एउटा सोचका साथ उहाँहरूलाई अनुरोध गरेर र अर्को कुरा अब जहाँ सडक विस्तार भएको छ त्यहाँ पेटीहरूमा ढलहरू राखेर कार्यहरू सम्पन्न भइसकेको अवस्था ठाउँ छ त्यहाँ चाहिँ अब यो काठमाडौँलाई सफा र हरियाली बनाउने कार्यमा पनि वृक्षारोपण कार्यहरूलाई पनि हामी अब आउने बर्सातको समयमा ती कार्यहरू अगाडि बढाएर अब केही समयपछि काठमाडौँलाई साँच्चै स्वच्छ हरियाली ग्रिन एन्ड क्लिन सिटी बनाउने चाहिँ हाम्रो चाहिँ प्रयास छ र हामी गर्छौँ यसमा सम्पूर्ण नगरवासीहरूले पनि आफ्नो ठाउँबाट मैले अहिले पनि भनिसकेँ आफ्नो घर अगाडि बढार्ने र आफ्नो घर अगाडि रोपिएका बिरुवाहरूलाई मलजल हालेर त्यसलाई हुर्कन एउटा हुर्कने कार्यमा सघाउ पुर्याउन र कसैले चाहिँ रोपेका बिरुवाहरूलाई कसैले चाहिँ बिगार्ने प्रयत्न गर्यो भने त्यस्तालाई तत्काल एउटा महानगरपालिकामा सूचना दिएर हुन्छ कि अथवा उहाँहरूले नै यसो नगर्नुहोस् भनेर अन्य त्यस्ता व्यक्तिहरूलाई सम्झाइ बुझाइ गर्यो भने यो महानगरपालिका बनाउनलाई सबैको साथ भयो भने महानगरपालिका स्वच्छ हरियाली ग्रीन सिटीको रूपमा डेभलप र अन्तर्राष्ट्रिय लेभलमा एउटा स्वच्छ राम्रो सिटीको रूपमा देखिनेछ भन्ने हाम्रो काठमाडौँ महानगरपालिकाको प्रयास छ। र अनि पनि तपाईँले एउटा राम्रो कुरा गर्नुभयो, क्लिन द सिटी अभियान जुन हाम्रो जनप्रतिनिधि अथवा काठमाडौँको मेयर विद्यासुन्दर साकेजीले ल्याउनु भएको छ, हामी हाम्रो काठमाडौँ महानगरपालिकाभित्र 32 कार्यालयहरू छन्, 32 कार्यालयहरूमा क्लिन द सिटी कार्यक्रम कुनै न कुनै रूपमा त्यो सहर सफा राख्ने कार्यलाई त्यो अभियान हामी सुरु गरेका छौँ। र साथसाथै अहिले तपाईँले देख्नुभयो भने नागरिकहरूबाट पनि त्यो चक्रपथ सरसफाई अभियान छ, त्यो हाम्रो अहिले काठमाडौँ महानगर क्षेत्रभित्र एउटा कलङ्की साइडमा त्यो अभियान सुरु भएको छ, अर्कोतिर महाराजन साइडतिर अभियान सुरु भएको छ। अहिले त्यहाँ पनि हेर्नुभयो भने धुलो त केही रूपमा छ, तापनि फोहोरहरू न अभियानले एउटा सफा गर्ने काम गरेको छ। त्यस्तै अरू नदी सरसफाइका कुराहरू तपाईँ बागमती नदी सफाई अभियान छ, त्यस्तै रुद्रमती सफाई अभियान छ, त्यस्तै हाम्रो विष्णुमती सफाई अभियान छ। र अहिले तपाईँले भर्खरै भनिरहँदाखेरि अब आउने यो 20 मात्रै चक्रपथ सफाईको विशेष सरसफाई कार्यक्रमको आयोजना शनिबारको दिन गरिएको छ भने 27 यही सत्ताइस माघ 27 रुद्रमती विशेष सरसफाई जो बुढालीगण्डको मुहानदेखि यो बागमती जोडिने सङ्गम स्थल दोवानसम्म यो करिब 8-10 किलोमिटरको भागमा सफाई अभियान पनि राखेर यो जताततैबाट यसलाई काठमाडौँलाई सफा गर्नुपर्छ भन्ने एउटा अभियान एउटा जागृत भएको छ। यसलाई यसै गर्दै गर्दै हामी केही समयमा सबै क्षेत्रबाट सफा गर्ने कार्यहरूलाई चाहिँ अगाडि बढाउँछौँ र यो सफा गर्ने निकाय संस्थाहरूलाई पनि हामी अगाडि बढाएर उहाँहरूलाई पनि हामी सँगसँगै साथमा लिएर अगाडि बढ्नेछौँ।
तर यो महानगरपालिकालाई सफा सुन्दर र हराभरा राख्ने भन्ने कुरा चाहिँ महानगरपालिका र यहाँका बासिन्दाको हातमा मात्र नहुने रहेछ। ओखरपौवा सिसडोलका बासिन्दाले एक दिन या दुई दिन मात्र अवरोध पुर्याउने हो भने फेरि यहाँनिर काठमाडौँ दुर्गन्धित हुन थालिहाल्दो रहेछ। यो विगतमा तपाईँ हामीले भुगेको कुरा हो। यस्तै चाहिँ भविष्यमा समस्या आउन नदिनका लागि महानगरपालिकाको तर्फबाट के प्रयास भइरहेको छ?
हेर्नुहोस्, यो काठमाडौँ उपत्यकाको 3 जिल्ला काठमाडौँ भक्तपुर ललितपुरका 3 जिल्लाका सबै फोहोरहरू नुवागढ जिल्लाको ओखरपौवा स्थित सिस्टोल ल्यान्डफिल्डमा लगेर विसर्जन अथवा व्यवस्थापन गर्ने कार्य भइरहेको हो। यहाँले पक्कै पनि त्यहाँ त्यो फोहोरहरू दैनिक रूपमा करिब 700 हिउँदमा 700 टन र बर्सातमा करिब 1000 टन चाहिँ फोहोर त्यहाँ पुग्छ दैनिक रूपमा। र त्यो त्यहाँ यदि अवरोध आयो भने पक्कै पनि कलेक्सन गर्ने ठाउँहरूको अभाव छ, पक्कै पनि तपाईँले भने जस्तो त्यो समस्या छ। त्यो हुँदाहुँदै पनि हामीले दीर्घकालीन रूपबाट एउटा सिस्टोल ल्यान्डफिल्ड साइडलाई भन्दा पनि अहिले त्यो जुन बन्चरे डाँडा भन्ने ठाउँ छ त्यहाँ नेपाल सरकारले 1791 रोपनी जग्गा अधिकरण गरेर त्यहाँ सेनेटरी ल्यान्डफिल्डको साइडको एउटा परिकल्पना गरेर त्यही अनुसारको पूर्वाधार कार्य भइरहेको अवस्था छ। अब अहिले त्यो नेपाल सरकारले फर्मुला प्राविधिक सहयोग केन्द्र मार्फत गर्दै आएको थियो, तर अहिले फेरि त्यो कुराहरू नेपाल सरकारले जब यो जुन सङ्घ प्रदेश र स्थानीय 3 निकायको आफ्नो आफ्नो छुट्टै जिम्मेवारी तोकेको अवस्थाले अब ती कार्यहरू पनि स्थानीय तहले नै आफैले व्यवस्थापन गर्नुपर्ने अवस्था छ र त्यसको अगुवाई चाहिँ काठमाडौँ महानगरपालिकाले गर्नु पक्कै पनि पर्छ र गर्दै आएको पनि छ। र हामीले त्यही कुरालाई हामीले चाहिँ मध्यनजर गरेर पूर्वाधार कार्यहरूलाई जतिभन्दा छिटो अगाडि बढाएर बन्चरी डाँडामा फोहोर व्यवस्थापन गर्ने, अहिले भएको सिस्टोल ल्यान्डफिल्ड साइडलाई त्यसलाई बन्द गरेर अगाडि बढाउने हाम्रो कार्ययोजना छ। र हुँदाहुँदै पनि कामको सिलसिलामा केही कुराहरू ढिलासुस्ती भएको देखिन्छ र यसलाई ढिलासुस्तीलाई अब कसरी ऐन नियम कानुन बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा अब भर्खरै तपाईँले पनि देख्नुभयो प्रदेशसभाको पनि चुनाव सकिएको छ र स्थानीय तहको पनि सकियो, अब प्रतिनिधि सभाको पनि सकियो र स्थानीय तहको कानुन निर्माण गर्दै रहँदाको अवस्थामा चाहिँ प्रदेशसभाको कानुन नबनिकन स्थानीय तहको कानुन नबन्ने अवस्था रहेकोले हामीले कानुन बनाएर अगाडि बढिसकेको अवस्था छैन। तापनि तपाईँले भने जस्तो यदि ल्यान्डफिल्ड साइडमा फोहोरमा अवरोध आयो भने काठमाडौँको फोहोर अस्तव्यस्त हुन्छ, यहाँ फेरि फोहोर देखिन्छ भन्ने कुरामा दुई मत छैन र त्यसलाई हामीले त्यहाँको स्थानीयहरूलाई उहाँहरूको विकास निर्माणका कार्यहरूमा काठमाडौँ महानगरपालिका लगायत अन्य निकाय अरू स्थानीय निकायको केही न केही रूपमा उहाँहरूलाई ती कार्यहरू गर्न हाम्रो बजेट र कार्यक्रमहरू दिएको अवस्था छ र उहाँहरूले भनेका डिमान्डहरू उहाँहरूले गरेका कुराहरूलाई हामीले आवश्यकता अनुसार हाम्रो आफ्नो हैसियत अनुसार उहाँहरूलाई सेवा दिँदै पनि आएका छौँ। त्यसर्थमा उहाँहरूसँग हामी यस्ता कुराहरूलाई पटक पटक उहाँहरूको समस्यासँग बसेर छलफल गरेर उहाँहरूको समस्या सुल्झाएर त्यहाँको व्यवस्थापन कार्यमा अगाडि बढाउँदै आएको छ र भविष्यमा पनि अब जनप्रतिनिधि आइसक्नुभएको छ त्यहाँको जनप्रतिनिधि प्लस यहाँको उपत्यकाका सबै जनप्रतिनिधिहरूको बीचमा पनि छलफल भएर यसलाई अझै प्रभावकारी बनाउन जाने हामी प्रयास गरेका छौँ र यसमा कानुनका कुराहरू पनि छन् र समन्वयका कुराहरू पनि छन् र टेक्निकल पार्ट पूर्वाधार जुन ल्यान्डफिल्ड तयार गर्ने कुराहरू पनि छन् र समस्या छ र यी समस्याहरूलाई हामी बिस्तारै सबै पक्षबाट यसलाई सोचबुझका साथ अगाडि बढाएर यो फोहोर व्यवस्थापन कार्यलाई अगाडि बढाउनेछौँ र ल्यान्डफिल्ड साइडलाई प्रभावकारी र एउटा व्यवस्थित गर्नेछौँ।
हुन्छ, हामीलाई यो समय र विचार प्रदान गर्नुभयो काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुखज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार। काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि अपनाउँदै आएको विधि, फोहोरको स्रोतमै न्यूनीकरण गर्नका लागि गरिरहेको प्रयास, जथाभावी फोहोर फ्याँक्नेहरू विरूद्ध महानगरपालिकाले चालेको अभियान लगायतका विषयमा कुराकानी गर्दै उहाँसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुगेका छौं। अर्को हप्ताको कार्यक्रममा पनि खाने पानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र सुरेश महर्जनसँगै पीटी लोप्सनलाई पनि विदा दिनुहोस्। नमस्कार।